नमस्कार, यो आकाशवाणी हो। समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले रियो दी जेनेरियोमा भएको G20 शिखर सम्मेलनमा भुखमरी र गरिबी उन्मूलन गर्न विश्वव्यापी गठबन्धन शुरू गरेकोमा ब्राजिलको प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलमा चलिरहेको G20 शिखर सम्मेलनको क्रममा नर्वे, ब्रिटेन, फ्रान्स, इटली, इण्डोनेशिया अनि पोर्चुगलका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभयो। गृहमन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरमा रहेको राष्ट्रिय रक्षा विश्वविद्यालयमा अखिल भारतीय पुलिस विज्ञान कांग्रेसको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्नुहुनेछ। महाराष्ट्रमा भोलि हुन गइरहेको विधानसभा चुनावको सम्पूर्ण तयारी पूरा भएको छ अनि राष्ट्रिय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्कदो अवस्थामा छ। हिज राति 10 बजे औसत वायु गुणस्तर सूचकांक 494 रेकर्ड गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले रियो दी जेनेरियोमा भएको G20 शिखर सम्मेलनमा भुखमरी र गरिबी उन्मूलन गर्न विश्वव्यापी गठबन्धन शुरू गरेकोमा ब्राजिलको प्रशंसा गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो विश्वव्यापी खाद्य सुरक्षा सुनिश्चित गर्न र कमजोर समुदायहरूको उत्थानको लागि महत्वपूर्ण पहल हो। उहाँले ब्राजिलको यो प्रयासमा भारतको पूर्ण सहयोग रहने आश्वासन पनि दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलमा चलिरहेको G20 शिखर सम्मेलनको क्रममा नर्वे, ब्रिटेन, फ्रान्स, इटली, इण्डोनेशिया अनि पोर्चुगलका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभयो। श्री मोदीले नर्वेका प्रधानमन्त्री जोनास गार स्टोटरसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, आफूहरूले दुई देशहरू बीचको लगानी सम्बन्ध सुधार गर्न छलफल गरे, विशेष गरी नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र समुद्री अर्थव्यवस्थामा छलफल गरेको बताउनुभयो। दुवै पक्षबीच नवप्रवर्तन र अनुसन्धानमा सहकार्यबारे पनि छलफल भएको थियो। भारतको आर्कटिक नीतिले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको प्रधानमन्त्रीले बताउनुभयो। वार्तामा भारत युरोप स्वतन्त्र व्यापार र सम्झौतामा हस्ताक्षर भएपछि भारत नर्वे सम्बन्धलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो। दुई नेता बीचको भूराजनीतिक विषयमा पनि छलफल भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिटेनका प्रधानमन्त्री केयर स्टारर्ससँग पनि भेट गर्नुभयो। उहाँले बेलायतसँगको वृहत रणनीतिक साझेदारी भारतका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो। मोदीले दुवै देश बीचको हरित ऊर्जा, सुरक्षा, नवप्रवर्तन, प्रविधि, व्यापार र सांस्कृतिक सम्पर्कका क्षेत्रमा मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो। श्री मोदीले फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनसँग पनि भेट गर्नुभयो। यस क्रममा यस वर्ष पेरिस ओलम्पिक र प्यारा ओलम्पिक खेलहरू सफलतापूर्वक आयोजना गर्न मेकानिकल इन्टेलिजेन्स र अन्य क्षेत्रहरूमा मिलेर काम गर्ने सम्भावनाहरूमा छलफल गरेको बताउनुभयो। श्री मोदीले भन्नुभयो, भारत र फ्रान्सले पनि जनसम्पर्क बढाउन मिलेर काम गर्नेछ। यसरी नै प्रधानमन्त्री मोदीले इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीले हिज द्विपक्षीय भेटवार्ता गर्नुभयो। भेटमा दुई देशबीचको रक्षा, सुरक्षा, व्यापार र प्रविधिमा सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, भेटवार्ताको क्रममा संस्कृति, शिक्षा र अन्य यस्ता क्षेत्रमा सहयोग कसरी बढाउने भन्ने विषयमा छलफल भयो। उहाँले भारत इटली मित्रताको विश्वको सुधारका लागि धेरै योगदान गर्न सक्ने बताउनुभयो। वार्ताको क्रममा दुई नेताहरूले भारतीय इटली संयुक्त रणनीतिक कार्ययोजना 2025-29 लामो समयदेखि चलिरहेको द्विपक्षीय सम्बन्धलाई थप गति दिन र गति दिन स्वागत गरे। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्टोसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, दुई देश बीचको वार्ता वाणिज्य, सुरक्षा, स्वास्थ्य सेवा, औषधि र अन्य क्षेत्रमा सम्बन्ध सुधार गर्न केन्द्रित थियो। उहाँले भारत इण्डोनेसिया बीच कूटनीतिक सम्बन्धको 75 वर्ष पूरा भएकोले यो वर्ष दुवै देशका लागि विशेष रहेको बताउनुभयो। श्री मोदीले पोर्चुगलका प्रधानमन्त्री लुइस मेन्टेनेग्रोसँग द्विपक्षीय बैठक गर्नुभयो, जसमा दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो। श्री मोदीले पोर्चुगलसँगको आफ्नो लामो समयदेखिको सम्बन्धलाई भारतले ठूलो महत्व दिएको बताउनुभयो। उहाँले नवीकरणीय ऊर्जा र हरित हाइड्रोजन लगायतका क्षेत्रले दुई देशबीच सहकार्यका धेरै अवसर प्रदान गरेको बताउनुभयो। श्री मोदीले दुवैले बलियो रक्षा सम्बन्ध सहित अन्य धेरै विषयमा पनि कुरा गरेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। गृहमन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरमा रहेको राष्ट्रिय रक्षा विश्वविद्यालयका अखिल भारतीय पुलिस विज्ञान कंग्रेसको स्वर्ण जयन्ती समारोहमा भाग लिनुहुनेछ। कार्यक्रममा मुख्यमन्त्री भूपेन्द्र पटेल पनि सहभागी हुनुहुनेछ। श्री शाहले आज गुजरातमा केही अन्य महत्वपूर्ण कार्यक्रममा पनि भाग लिनुहुनेछ। यस वर्ष अखिल भारतीय पुलिस विज्ञान कंग्रेसमा देशको पुलिसको भविष्य, विश्वव्यापी उत्कृष्ट अभ्यासहरू र सुधारमा प्रविधिको महत्वबारे छलफल हुनेछ।
The two-day conference will develop on issues pertaining to the use of forensic and technology in new criminal law, use of AI in criminal justice system, role of police in disaster risk reduction, and the future of blockchain technology in policing. The conference will also address the challenges in tracing money trail in cyber fraud and strategies to tackle radicalization in prisons.
आवास तथा शहरी मामिला मन्त्री मनोहर लालले प्रधानमन्त्री आवास योजनाको दोस्रो चरणमा प्रत्येक परिवारको पक्की छानो हुने सपना पूरा हुने बताउनुभएको छ। हिज नयाँ दिल्लीमा प्रधानमन्त्री शहरी आवास योजना सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्नुहुँदै उहाँले यस योजनाको प्रभावले अर्थतन्त्र र सम्बन्ध क्षेत्रमा लगभग 3 करोड़ रोजगारीका अवसरहरू सृजना भएको बताउनुभयो। उहाँले योजनाको दोस्रो चरणको प्रभावकारी कार्यान्वयन र जिम्मेवार प्रशासनले यस योजनाको लाभलाई अन्तिम माइलसम्म पुर्याउन सकिने बताउनुभयो। यस योजनामा पहिलो पटक श्रमजीवी महिला तथा औद्योगिक श्रमिकलाई सहुलियत भाडामा उपयुक्त आवास उपलब्ध गराउन छुट्टै संयन्त्र ल्याएको उहाँले बताउनुभयो। प्रधानमन्त्री आवास योजनाको दोस्रो चरणका लागि 25 भन्दा बढी राज्यले आवास तथा शहरी मामिला मन्त्रालयसँग सम्झौता गरेका छन्। महाराष्ट्रमा भोलि हुन गइरहेको विधानसभा चुनावको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि एकै चरणमा राज्यका सबै 288 सीटका लागि मतदान हुनेछ। प्रदेशमा कुल 4136 उम्मेद्वार चुनावी मैदानमा छन्, जसमध्ये 2086 स्वतन्त्र छन्। भारतीय जनता पार्टीले 149 सीटमा, शिवसेना 81 सीटमा र अजित पवारको नेतृत्वमा रहेको राष्ट्रवादी कंग्रेस पार्टीले 69 सीटमा प्रतिस्पर्धा गरिरहेको छ। कंग्रेसका 101, शिवसेना उद्धव गुटका 95 र राष्ट्रवादी कंग्रेस पार्टी शरद पवार गुटका 86 उम्मेद्वार चुनावी मैदानमा छन्। बहुजन समाज पार्टीले 236 उम्मेद्वार र एआईएमआईएमले 17 जना उम्मेद्वार उम्मेद्वारी दिएका छन्। मतगणना 23 नोभेम्बरमा हुनेछ।
All eyes are now on the 20th of November when polling will be held for the crucial Maharashtra Legislative Assembly. Political fate of 4,136 candidates with 3,771 male candidates and 363 female candidates vying for seats across the state will be determined by more than 9 crore 70 lakh voters. Addressing a press conference in Mumbai, District Election Officer Dr.
केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले छत्तीसगढ़मा सीजीपीएससी भर्ती घोटाला सम्बन्धी मुद्दामा राज्य लोक सेवा आयोगका पूर्ण अध्यक्ष तमन सिंह सोनवानीलाई पक्राउ गरेको छ। सोनवानीले आफ्नो प्रभाव प्रयोग गरी छोरालाई डेपुटी कलेक्टर, भतिजालाई डेपुटी एसपी, भतिजीलाई श्रम अधिकारी, बुहारीलाई डेपुटी कलेक्टर र भाइकी बुहारीलाई जिल्ला आबकारी अधिकारीमा नियुक्त गरेको आरोप छ। यसरी नै ग्रामीण विकास समिति मार्फत 45 लाख घुस लिएको अभियोगमा बजरंग पावर एण्ड इस्पात लिमिटेडका निर्देशक श्रवण कुमार गोयललाई पनि सीबीआईले पक्राउ गरेको छ। सो समितिमा सोनवानीका आफन्त सदस्य छन्। राष्ट्रिय राजधानी दिल्लीमा वायुको गुणस्तर अझ खस्कदो अवस्थामा छ। हिज राति 10 बजे औसत वायु गुणस्तर सूचकांक 494 रेकर्ड गरिएको थियो। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, द्वारका सेक्टर 8, बजीरपुर र विवेक विहारमा वायुको गुणस्तर 500 थियो। यो स्तर जवाहरलाल नेहरू स्टेडियममा 498 र आईटीओमा 361 रहेको पाइएको थियो। दिल्लीमा उपराज्यपाल विनय कुमार सक्सेनाले वायु प्रदूषणलाई ध्यानमा राख्दै दिल्ली सरकारका सबै सरकारी कार्यालयहरूको समय परिवर्तन गर्न निर्देशन दिएका छन्। दिल्ली नगर निगमका कार्यालयहरू बिहान 8:30 5 बजेसम्म र दिल्ली सरकारका कार्यालयहरू बिहान 10 बजेदेखि 6:30 खुल्ला रहनेछ। यो प्रणाली आगामी फरवरी महिनासम्म रहनेछ। दिल्लीका मुख्यमन्त्री आतिशीले आजदेखि दिल्लीका सबै विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुने घोषणा गर्नुभएको छ। यसरी नै दिल्ली विश्वविद्यालयले शनिबारसम्म अनलाइन मोडमा कक्षा सञ्चालन गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले रियो दी जेनेरियोमा भएको जी ट्वेन्टी शिखर सम्मेलनमा भोकमरी र गरिबी उन्मूलन गर्न विश्वव्यापी गठबन्धन शुरू गरेकोमा ब्राजिलको प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलमा चलिरहेको जी ट्वेन्टी शिखर सम्मेलनको क्रममा नर्वे, ब्रिटेन, फ्रान्स, इटली, इण्डोनेसिया अनि पोर्चुगलका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभयो अनि राष्ट्रिय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्कदो अवस्थामा छ। हिज राति 10 बजे औसत वायु गुणस्तर सूचकांक 494 रेकर्ड गरियो। आकाशवाणीबाट समाचार पूरा भयो।